नेपाल दर्पणमा साथी सजना तिमल सिन्हासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अदालत र संसदमा चलेको बहसले अख्तियारको मनोबल नगिर्ने राष्ट्रपतिको विश्वास। लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन गर्छु भनेर अख्तियारले आफूलाई पीड़ा दिएको प्रधानमन्त्री प्रचण्डको भनाई।
58% महिलाले अझै पनि असुरक्षित रूपमा गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक। काभ्रे पलाञ्चोक र धादिङमा विषादीका कारण लाग्ने रोगको बारेमा अध्ययन गरिने।
भूकम्प प्रभावित जिल्लामा पुननिर्माणको काम गर्ने श्रमिकको ज्याला महँगो। घर नै बनाउन नसक्ने स्थिति आएको भूकम्प प्रभावितको भनाई।
ज्यालाको अब अहिले 1100 रुपियाँ भन्छ, त्यहाँ सूर्यकर्मीलाई अहिले 1500 भन्न लाइसक्यो। नसक्ने हो काठ बाह्र पनि नसक्ने भइसक्यो।
नवजात शिशु बेचेको आरोपमा चीनमा 8 जनालाई जेल सजाय। 2000 देखि 5000 युएनमा शिशु बेचेकोमा दोषी ठहर।
र घरेलु टोलीलाई हराउँदै हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनलमा।
जन जन को आवाज, घर घर को आवाज, नेपाल टेलिकम राष्ट्र को संचार।
अनुदानका लागि प्रस्ताव बुझाउने समय तालिका परिवर्तन गरिएको बारे विश्वविद्यालय अनुदान आयोगको जरुरी सूचना।
यही माघ 7 गते प्रकाशित सूचना अनुसार यस आयोगबाट आह्वान भएको भौतिक सुविधा विकास अनुदान, नियमित अनुदान र विशेष अनुदानको प्रस्ताव पेश गर्न पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको समय सीमा यही फागुन 2 गतेसम्म तोकिएकोमा प्रस्ताव दर्ता प्रक्रियालाई सहजीकरण गर्न प्रस्ताव दर्ताको समय सीमा परिमार्जन गरिएको छ।
मेची अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 2 गते।
कोशी अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 3 गते।
सगरमाथा अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 4 गते।
राप्ती, भेरी र कर्णाली अञ्चलका सबै जिल्लाहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 5 गते।
विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुर।
फोन 01-6638-548, 6638-549।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालत र संसदमा चलेको बहसले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मनोबल नगिर्ने विश्वास व्यक्त गर्नुभएको छ। आयोगको 26 स्थापना दिवसको अवसरमा काठमाडौँको हलचोकमा भएको कार्यक्रममा राष्ट्रपतिले अदालतबाट अयोग्य ठहर भएका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको प्रसंग निकाल्दै यो घटनाले आयोगको मनोबल नगिर्ने विश्वास व्यक्त गर्नुभएको हो। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा भ्रष्टाचार घट्नुको सट्टा बढ़ेकोमा चिन्ता व्यक्त गर्दै आत्मसमीक्षा गरेर अघि बढ़ने बेला आएको बताउनु भएको छ। आफू प्रधानमन्त्री भएर राजकीय भ्रमणमा छिमेकी देश भारत गएका बेला आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले आफूलाई पीड़ा दिने काम गरेको भन्दै प्रचण्डले त्यस्ता गतिविधि नदोहोर्याउन अख्तियारलाई आग्रह गर्नुभएको छ। दाहाल भारत भ्रमणमा रहेका बेला अख्तियारले रातारात पत्रकार सम्मेलन गरेर माओवादी लड़ाकू शिविरमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेको थियो। प्रधानमन्त्रीले सार्वजनिक क्षेत्रमा भइरहेका अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आयोगले गरेको प्रयासको सराहना पनि गर्नुभएको छ। भ्रष्टाचार नियन्त्रण सरकार वा आयोगको मात्र दायित्व नभई हाम्रो आचरण र जीवनशैलीसँग समेत जोडिएको विषय भएको भन्दै प्रधानमन्त्रीले सबैले सदाचार जीवनशैली अवलम्बन गर्न सकेमा मात्र भ्रष्टाचार न्यूनीकरण हुने बताउनु भएको छ।
2035 सालमा स्थापना भएको अख्तियार सार्वजनिक क्षेत्रको भ्रष्टाचारको अनुसन्धान गरी दोषी पाइएकालाई मुद्दा दायर गर्न पाउने संवैधानिक निकाय हो। धेरै आलोचना र कम मात्र स्याबासी पाउँदै आएको अख्तियारले समय अनुसार अनुसन्धान पद्धति सुधार गर्न नसकेको आरोप लाग्ने गरेको छ। लामो समय पदाधिकारी विहीन हुँदा खासै गतिविधि गर्न नपाएको अख्तियारले प्रमुखमा लोकमान सिंह कार्की नियुक्त भएपछि गति लिने अपेक्षा गरिए पनि कार्की नियुक्तिकै कारण उल्टै अख्तियारको साख गिर्न पुगेको छ। सर्वोच्च अदालतले नियुक्ति नै गैर कानूनी रहेको पुष्टि गरेपछि कार्की अख्तियारको प्रमुख आयुक्तबाट हटिसक्नु भएको छ। विभिन्न सूचकले देशमा भ्रष्टाचारको अवस्था हट्न नसकेको देखाइरहेका बेला अख्तियारले गुमेको साख आर्जन गर्दै अनुसन्धान पद्धतिलाई बलियो बनाउनु पर्नेमा अख्तियारका पूर्व आयुक्त तथा आयुक्तहरूले जोड़ दिएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ। बिहान माओवादी नेता नारायण काजी श्रेष्ठको निवास ललितपुरमा एक घण्टा भएको भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई बोलीले नभई व्यवहारमै मिति घोषणा गरेर चुनावको माहौल बनाउन आग्रह गर्नुभएको हो। जवाफमा प्रधानमन्त्रीले ओलीलाई चुनावको मिति घोषणा गर्नुअघि संविधान संशोधनको विषय टुङ्गोमा पुर्याउँदा मधेसमा सहज वातावरण हुने जवाफ दिनुभएको थियो। भेटमा चुनावकै बारेमा छलफल भए पनि प्रधानमन्त्रीले स्पष्ट कुरा नगरेको एमाले स्रोतले बताएको छ। उहाँले मधेसी मोर्चा र एमालेसँग छलफलपछि मात्र चुनावको मिति घोषणा गर्ने बताउँदै आउनुभएको छ। मधेसी मोर्चाले संविधान संशोधन अघि चुनावको मिति घोषणा नगर्न दबाव दिएको छ भने एमाले चुनावको मिति तत्काल घोषणा गर्न माग गर्दै आएको छ।
गर्भपतनले कानूनी मान्यता पाएको 15 वर्ष बिते पनि 58% महिलाले अझै असुरक्षित रूपमा गर्भपतन गराउने गरेका पाइएको छ। वातावरण स्वास्थ्य तथा जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र कृपा र अमेरिकामा रहेको गुड मार्कर इन्स्टिच्यूटले गरेको एक अध्ययनले सुरक्षित गर्भपतन सेवा भन्दा असुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ़ी भेटिएको हो। हिमाल पहाड़ मधेश सबै क्षेत्रमा प्रतिनिधित्व हुने गरी 27 जिल्लाका 386 स्वास्थ्य संस्थामा अध्ययन गरिएको कृपाका निर्देशक आनन्द तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार थोरै बच्चाको चाहना राख्नु, शिक्षाको स्तरमाथि उठ्नु, विवाह उमेर बढ़ी हुनु जस्ता कारणले मध्यमाञ्चल विकास क्षेत्रमा अनिश्चित गर्भपतन सेवा लिनेको संख्या सबैभन्दा धेरै रहेको छ। यस्तै अनिश्चित गर्भपतन सेवा लिने सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सबैभन्दा कम छन्। नेपालमा सन् 2002 गर्भपतनले कानूनी मान्यता प्राप्त गरे पनि सन् 2004 मात्र गर्भपतन सेवा शुरू भएको थियो। 13 वर्षमा झण्डै 850,000 महिलाले गर्भपतन सेवा उपभोग गरेका स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। महिलाको मंजूरीमा 12 हप्तासम्मको गर्भ, बलात्कारबाट बसेको 18 हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा महिलाको जीवन खतरामा पर्न गए गर्भपतन गराउन सकिने प्रावधान कानूनमा छ। मन्त्रालयले अहिलेसम्म 1,200 भन्दा धेरै स्वास्थ्य संस्थालाई गर्भपतन सेवा तथा गर्भपतन पछिका सेवा दिन स्वीकृति दिइसकेको छ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँको बानेश्वरमा रहेको डाक्टर स्मार्ट पोलिक्लिनिक एन्ड डायग्नोसिस प्रालीमा दोस्रो पल्ट सिलबन्दी गरेको छ। यसअघि दिएको निर्देशन पालना नगरेको भन्दै विभागले आज दोस्रो पटक डाक्टर स्मार्ट पोलिक्लिनिकमा सिलबन्दी गरेको हो। गएको सोमबार अनुगमन गर्दा दर्ता नवीकरण नगरिएको तथा अर्को हेल्थ केयर प्रालीको बिल र म्याद नआएको औषधि फेला परेपछि सिलबन्दी गरिएको थियो। विभागले दिएको निर्देशन पालना नगर्दै अटेर गरेर पुनः डाक्टर स्मार्ट पोलिक्लिनिक सञ्चालन गरेका कारण आज फेरि तालाबन्दी गर्नु परेको हो। यस्तै काठमाडौँको शंखमूल र नयाँ बानेश्वर क्षेत्रमा रहेका 18 खाद्य पसलबाट म्याद सकिएका 51 बोतल पेय पदार्थ पनि नष्ट गरिएको विभागले जनाएको छ।
काभ्रे पलाञ्चोक र धादिङमा विषादीका कारण लाग्ने रोगको बारेमा अध्ययन गरिने भएको छ। यी जिल्लामा उत्पादित तरकारीमा सबैभन्दा धेरै विषादी प्रयोग हुने गरेको विभिन्न अध्ययनले देखाएको भन्दै विषादीका कारण उत्पन्न भएको रोगको बारेमा अध्ययन गर्न लागि नेपाल पर्माकल्चर समूहले जनाएको छ। विषादीका कारण क्यान्सरजन्य रोग, मृगौला बिग्रने, हार्ट अट्याक हुने, मस्तिष्क पक्षघात हुने लगायतका रोगबाट प्रभावित हुनेको संख्या दिनानुदिन बढ़दै गएको विभिन्न अध्ययनले देखाएको छ। समूहले दोस्रो चरणमा 12 र इलाममा अध्ययन गर्नेछ। समूहका अध्यक्ष ठाकुर भण्डारीका अनुसार नेपालमा वर्षेनी 345 मेट्रिक टनको हाराहारीमा विषादीको आयात हुन्छ। त्यसमध्ये 95% हरियो तरकारीमा प्रयोग हुँदै आएको छ। आयात हुने कुल विषादी मध्ये 95% काभ्रे, धादिङ र बारा जिल्लाका किसानले प्रयोग गर्दै आएका छन्। असुरक्षित मा विषादी प्रयोग गरिएका कारण ती जिल्लाका कुल किसानको संख्या मध्ये 70.5% किसानमा टाउको दुख्ने, 68% आँखाजन्ने रोग लाग्ने, 30% ज्वरो आउने, 28% अचेत हुने समस्या, 21% घाँटी दुख्ने र 19% वाकवाकी लाग्ने समस्या भेटिएको उहाँले बताउनुभयो। विषादी नियन्त्रणकै नाममा दात्री निकायको सहयोगमा बढ़ी विषादी प्रयोग हुने जिल्लामा सरकारले 45 करोड़ भन्दा धेरै रकम खर्चेर आईपीएम कार्यक्रम सञ्चालन गरे पनि विषादी दर घट्नुभन्दा बढ्दै गएको उहाँले जानकारी दिनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बिहेमा त धेरै रमाइलो भयो अघि,
फोटो पनि आएको छ,
अनि बच्चा कहिले नि?
बच्चा अब सेटल भएपछि मात्र
हो नि त।
हामीले परिवार नियोजनको उपयुक्त साधन सुरु गरिसक्यौँ ताकि हाम्रो पहिलो बच्चा हामी सेटल भएपछि मात्र हो।
स्मार्ट दम्पति
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
अगस्त्य मुनि धा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
उज्यालो क्विज, आजको प्रश्न।
नेपालको जमिनको कति प्रतिशत भूभाग सिमसार क्षेत्रमा पर्दछ?
ए 6.2% र बी 11.1%।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन गर्छु भनेर अख्तियारले आफूलाई पीड़ा दिएको प्रधानमन्त्री प्रचण्डको भनाई, चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीलाई एमाले अध्यक्ष ओलीको आग्रह, 58% महिलाले अझै पनि असुरक्षित रूपमा गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। गएको फागुनमा दोलखाको लामीडाँडा गाविसका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरी पुननिर्माण अभियान शुरू भएको थियो। दोलखाका धेरै भूकम्प प्रभावितले आवास अनुदान अन्तर्गत पहिलो किस्ता बापतको 50,000 रूपियाँ लिए पनि केहीले मात्रै घर बनाउन शुरू गरेका छन्। कामदारको ज्याला बढ़ेपछि घर बनाउन समस्या भएको छ। दोलखाबाट सहकर्मी उषा तामाङको रिपोर्ट।
सदरमुकाम चरिकोटबाट दक्षिणतर्फ झण्डै 45 मिनट पक्की सड़क अनि 3 घण्टा उकालो कच्ची सड़क पार गरेपछि पुग्न सकिने जफे गाविसकी 70 वर्षीय मेनुका खड्का र उहाँका श्रीमानको बास अझै टहरोमै छ। आफ्नो पालामा डकर्मीलाई दिएको ज्याला अहिले 10 गुणा बढेपछि घर बनाउने सुरसार उहाँको छैन।
ज्याला गाह्रो लाउने सुर राख्नेलाई 100 अनि 50-25 त्यस्तै गरेर लाएको मैले बनाउँदा 50 रुपियाँ ढुङ्गा फुटाउनलाई दिएपछि खुसी राजीले जाँड पानी दिनु नपर्ने मकैको च्याङलाई कोदा ढुङ्गा दिउँसो पकाएर दियो खुसीले ज्याला मुगो भयो हामी गरिबले बनाउन सकेनौँ।
दोलखा भीमेश्वर नगरपालिका सातका भक्त बहादुर श्रेष्ठले पनि दशैपछि 50,000 लिनुभयो लगत्तै घडेरी समेत खार्नुभयो तर डकर्मीको ज्याला सुनेपछि अहिले उहाँ खारेको घडेरी नजिकै जस्ताले बनाएको टहरोमै बसिरहनु भएको छ।
घडेरी खारियो घडेरी खार्दाखेरि अब ज्याला पुग्दैन ज्यालाको अब अहिले 11,000 रुपियाँ भन्छ त्यहाँ सूर्य कर्मीलाई अहिले 1500 भनिसक्यो अनि कहाँबाट हामी चाहिँ नसक्ने काठबाट पनि नसक्ने भइसक्यो कर्मी किन्न
घर बनाउने डकर्मी तथा काठपाटको काम गर्ने सिकर्मीको ज्याला ह्वात्तै बढेको छ। दोलखामा 48,017 भूकम्प प्रभावितसँग अनुदान सम्झौता भएको छ भने 46,915 भूकम्प प्रभावितको खातामा पहिलो किस्ताको रकम पठाइएको छ तर जिल्लामा झण्डै 6,200 घर मात्रै निर्माण हुँदैछन्। सबैले घर भने बनाउन सकेका छैनन्। एकातिर डकर्मी सिकर्मीको अभाव छ अर्कोतिर डकर्मी सिकर्मी पाइए पनि ज्याला छोइसक्नु छैन। दोलखा फस्कु गाविसका गणेश बहादुर कार्की
पहिला चाहिँ अब 500 थियो हेर पोहोर समय अब अहिले चाहिँ 1000 पनि खान्छन् 800 देखिबाट 1000 समय पुग्यो हजुर। त्यही पनि मिस्त्री मान्छे पाउँदैन मिस्त्री पाएन एकजनाले हुँदैन टिम पुग्नु पर्यो टिम पुग्दा पुर्याउनै सकिएन अनि अब आगो बनाउने विचार गरियो हजुर।
सरकारले भूकम्प प्रतिरोधात्मक घर बनाए मात्रै अनुदान दिने घोषणा गरेपछि भूकम्प प्रभावित तालिम प्राप्त डकर्मीको खोजीमा छन्। जिल्लामा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट रेडक्रस सोसाइटी कारितास लगायतका संस्थाले 2,839 डकर्मीलाई तालिम दिएका छन् तर तालिम लिएका र नलिएकाले समेत आफू कुशी ज्याला बढ़ाएको पीड़ितको गुनासो छ। पुननिर्माणमा संलग्न डकर्मीहरूका लागि सरकारले छुट्टै ज्यालादर तोकिदिन भूकम्प प्रभावितले माग गरेका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। ऊर्जा मन्त्रालयले जलविद्युत परियोजनाको बारेमा अध्ययन गर्न अस्ट्रेलिया जान लागेको टोलीलाई विदेश नगई माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा गएर अध्ययन गर्न निर्देशन दिएको छ। ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै नलसिंहघाट जलविद्युत परियोजनाका पदाधिकारी अस्ट्रेलिया जान लागेको सार्वजनिक भएपछि ऊर्जा मन्त्री जनार्दन शर्माले देशभित्रै निर्माणमा रहेको 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको अध्ययन गर्दा साधन स्रोत र पैसाको समेत बचत हुने भन्दै विदेश नजान निर्देशन दिनुभएको हो। तर नलसिंहगाड विकास समितिका पदाधिकारीले भने विस्तृत परियोजना प्रतिवेदन डीपीआरको काम गरिरहेको परामर्शदाता कम्पनीको खर्चमा विदेश जान लागेको भन्दै अस्ट्रेलिया भ्रमण गर्दा उपयुक्त हुने दावी गरेका छन्। आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कुंवरले सरकारलाई कुनै पनि आर्थिक भार पर्ने गरी आफूहरूले विदेश भ्रमण गर्न नलागेको स्पष्ट पार्नुभएको छ। डीपीआर बमोजिम नै भ्रमणको मनोनयन भएको र त्यसमा सरकारको एक सुको पनि खर्च नपर्ने उहाँको दावी छ। यसैबीच जाजरकोटमा आयोजना स्थल रहेको नलसिंहघाट जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन मन्त्री परिषदमा प्रस्ताव लगिएको छ। ऊर्जा मन्त्री शर्माले स्थानीय बासिन्दा राजनीतिक दल तथा सरकार भएका सबै निकायको आग्रह अनुसार नै राष्ट्रिय गौरवको आयोजना बनाउने सम्बन्धी प्रस्ताव गरेको जानकारी दिनुभएको छ।
भारतको उत्तराखण्डमा हुन लागेको विधानसभा चुनावका कारण सुदूरपश्चिमको नेपाल भारत सीमामा सुरक्षा जाँच कडाई गरिएको छ। आउँदो बुधबार हुन लागेको विधानसभा चुनावको लागि सुरक्षाका कारण भन्दै महाकाली नदीमाथिको ट्विन पनि झिकिएपछि दार्चुलाको उत्तरी क्षेत्रका बासिन्दालाई आवत जावतमा शास्ति भएको छ। सीमामा रहेको ट्विन झिकेपछि दैनिक उपभोग्य सामग्री ल्याउन पनि कठिनाई भएको दुहु क्षेत्रका बासिन्दाले बताएका छन्।
बाढ़ी आएको बेलामा खोज तथा उद्धारमा सहयोग गर्न भन्दै रेडक्रस सोसाइटी बर्दियाले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई सहयोग सामग्री उपलब्ध गराएको छ। बाढ़ीले वर्षेनी धेरै क्षति गर्ने गरेको भन्दै समितिलाई 23 लाख रूपियाँ बराबरको सामग्री उपलब्ध गराइएको रेडक्रस बर्दियाका सभापति कृष्ण प्रसाद गौतमले जानकारी दिनुभयो।
सर्लाहीको जनता उच्च माध्यमिक विद्यालयमा झडप हुँदा कम्तीमा पनि 12 जना स्थानीय बासिन्दा घाइते भएका छन्। गढहिया गाविसमा रहेको विद्यालयमा व्यवस्थापन समितिका सदस्य छान्ने क्रममा भागभण्डा नमिल्दा सांसद अमरेश कुमार सिंह र पूर्व सांसद शिवपूजन राय पक्षबीच झडप हुँदा कम्तीमा पनि 12 जना घाइते भएका हुन्।
दार्चुला केन्द्रबिन्दु भएर आज बिहान 4.1 रिक्टर स्केलको भूकम्प गएको छ। बिहान 11:13 हिकिला गाविस केन्द्रबिन्दु भएर 4.1 रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो वर्षको श्रीस्वस्थानी व्रत कथा आज सकिएको छ। हिन्दू धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि वाचन तथा श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रत कथा आज पूजा आजा गरी समापन गरिएको हो। महिनाभरि व्रत बसेका व्रतालुले आज नुहाई धुवाई चोखो भएर पूजा गरेपछि श्रीस्वस्थानीको एक महिने पूजा समापन भएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98-5-11-72-194।
41-07-007, 98-5-11-72-194।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
Come once, you'll certainly be benefited.
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि पनि स्वागत छ।
अब बाँकी खबर, काठमाडौँ उपत्यका सहित मुख्य शहरका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारी स्तरबाट यातायात कम्पनी खुल्ने भएको छ। 10 करोड़ रूपियाँ सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो। देशका विभिन्न ठूला शहरमा यात्रुको सहजताका लागि सरकारले 100 वटा ठूला बस सञ्चालन गर्ने यस अघिको प्रतिबद्धता अनुसार सेवा दिन थालिएको लागि हो। 40-50 वटा सीट भएको बस अपाङ्ग मैत्री र वातावरण मैत्री हुने उहाँले बताउनुभयो।
हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ क्वालालम्पुर उडान शुरू गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर साईले काठमाडौँ क्वालालम्पुर सेवाको शुभारम्भ गर्नुभयो।
आउँदो मंगलबार मनाउन लागि भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको लागि यो वर्ष 45-50 लाख रूपियाँ बाहिरिने भएको छ। गएका वर्षहरूमा गुलाब आयातका लागि 1 करोड़ रूपियाँ भारत निकासी हुने गरेकोमा यो वर्ष झण्डै आधाले कम भएको नेपाल फ्लोरिकल्चर एसोसिएशनले जनाएको छ।
80 वर्ष कटेपछि नागरिकता पाएको भन्दै मकवानपुरको विकट राई गाउँका वृद्ध वृद्धा खुशी भएका छन्। घुम्ती शिविरबाट आज नागरिकता पाएपछि 86 वर्ष कि अतिमाया जिम्बा र 83 वर्षका बिरबल सिंह बजूले खुशी व्यक्त गर्नुभएको हो। नागरिकता लिएसँगै अब भत्ता पनि पाइने भएकाले खुशी लागेको उहाँहरूको भनाई छ। मकवानपुरकै अर्को खबरमा, परम्परागत पोसिलो एवं स्थानीय खाद्य पदार्थको प्रवर्धन गरौं, असल पोषणका लागि खानेबानीमा सुधार गरौं भन्ने नारासहित हेटौडामा आजदेखि खाद्य मेला शुरू भएको छ। मेलामा खाद्यान्नका 60 वटा स्टल रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ।
उद्योग मन्त्री नवीनराज जोशीले एक महिनाभित्र 1,00,000 लघु उद्यमी तयार पार्ने लक्ष्य रहेको बताउनु भएको छ। लमजुङमा आज शुरू भएको 7 सुन्दर बजार महोत्सवलाई सम्बोधन गर्दै उहाँले औद्योगिक विकास ऐन अनुसार मन्त्री परिषदले निकाय तोकेर लघु उद्योग दर्ता गर्न लागेको भन्दै एक महिनाभित्र 1,00,000 लघु उद्यमी बनाउने लक्ष्य लिएको बताउनुभयो। प्रत्येक नेपालीले केही न केही उद्यम गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक रूपमा सबल हुन महिला पनि लाग्नुपर्नेमा जोड दिनुभयो। आज शुरू भएको महोत्सव फागुन 8 गतेसम्म चल्नेछ।
गएको 5 वर्षमा इलाममा 53,000 भन्दा धेरैले राहदानी लिएका छन्। 2068 सालदेखि अहिलेसम्ममा 53,947 जनाले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। कार्यालयका अनुसार 34,236 जनाले सामान्य तरिकाले र 19,711 जनाले द्रुत सेवाबाट राहदानी बनाएका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो। कामका लागि इलामबाट मलेसिया, कतार, दुबई, कोरिया जस्ता खाड़ी देश जानेको संख्या दिन प्रतिदिन बढ्दो छ।
मेरो पनि भन्नु छ।
तेस्रो वरियताका जयबहादुर चन्द नेपाल प्रहरीको आईजीपी बन्न लागेको भन्दै विक्रम खनाल फेसबुकमा लेख्नुहुन्छ, पहिलो र दोस्रो दावेदारलाई पन्छाएर तेस्रो व्यक्तिलाई किन आईजीपी बनाउन लागिएको होला? ठूलो पार्टीले जे भन्यो त्यही हुनुपर्ने नियम छ र? अनि विधिको शासन लागू हुँदैन भने संसद भनेर 601 जनालाई नेपाली नागरिकले किन तलब भत्ता खुवाएर पाल्नुपर्ने?
फेसबुकमै कृष्ण पाठकले लेख्नु भएको छ, प्रहरी संगठनभित्र राजनीति हुँदा भोलि नेताले गल्ती गर्दा कारवाही गर्छन् कि नाइ? त्यही भएर त होला राजनीतिक दलले प्रहरी संगठनभित्र खेलेको।
भारतले भूपू सैनिकको पेन्सन वितरणको न्यूमा जिल्ला जिल्लामा आफ्नो सञ्जाल विस्तार गरिरहेको खबर हिजोको नेपाल दर्पणमा सुनेर मोरङका चेतन केसीले 3556 एसएमएसमा लेख्नु भएको छ, यसले त देशको सार्वभौमिकतामाथि नै प्रश्न उठेको छ, यसमा सरकारको चासो खै? अनि मीडियाले पनि यस्ता कुरामा सरकारलाई अझै झकझक्याउनु पर्यो।
फरक प्रसंगमा फेसबुकमा लेखराज गिरीले लेख्नु भएको छ, हामीले हाम्रो पालामा नेपालको क्रिकेट खेल मैदान देख्न नपाइने भइयो। मूलपानी खेल मैदान अब एकादेशको कथामा परिणत हुँदैछ, किन अझै बन्न सकेन? यसको जिम्मा कसले लिने हो, नागरिकले, नेताले कि खेलाडीले?
अनि चितवन जिल्ला लोडसेडिङ मुक्त भएकोमा खुसी व्यक्त गर्दै रत्ननगरका सुरत चालिसे हाम्रो आइभीआरमा भन्नुहुन्छ,
काठमाडौँ पोखरा हुँदै यति बेला चितवनमा पनि कुलमान घिसिङले लोडसेडिङ अन्त्यको घोषणा गर्नुभएको छ। हिजो आज अचम्मै पाराले लोडसेडिङ घटिरहेको छ र जनताले एकदम सुखको अनुभव गरिरहेका छन्। म कुलमान घिसिङ लाई हार्दिक धन्यवाद दिन चाहन्छु, अझै देशका विभिन्न क्षेत्रमा पनि लोडसेडिङ अन्त्य गर्न सक्नुहोस्।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। चीनको संघाईमा रहेको एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा 8 जनालाई जेल सजाय दिएको छ। उनीहरूले 7 देखि 27 महिनासम्मका शिशुलाई बेचेको अदालतले ठहर गरेको छ। अभियुक्तहरूले ती शिशुलाई 2,000 देखि 5,000 युआनमा बेचेका थिए। संघैको अदालतले 5,000 नवजात शिशुको बेचबिखन भएको आरोप लगाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। हिमालयन शेर्पा क्लब 4 उदयपुर गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। गाईघाटको थरुवा रंगशालामा आज भएको खेलमा घरेलु टोली त्रियुगा नगरपालिका 11 4-1 हराउँदै हिमालयन शेर्पा सेमी फाइनलमा पुगेको हो। सिमरा गोल्ड कपको सेमी फाइनलमा हिजो त्रिभुवन आर्मीसित हारेको हिमालयन शेर्पाले रातारात उदयपुर पुगेर आज घरेलु टोलीलाई हराएको हो। उदयपुर गोल्ड कपमा भोलि सशस्त्र प्रहरीको एपीएफ क्लब र मोरङ फुटबल क्लब बीच खेल हुनेछ।
र भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले लगातार 4 टेस्टमा दोहोरो शतकको कीर्तिमान बनाएका छन्। बंगलादेशसँगको टेस्टमा दोहोरो शतक बनाउँदै कोहलीले कीर्तिमान बनाएका हुन्। अस्ट्रेलियाका जन ब्रेडम्यान र भारतकै राहुल द्रविडको रेकर्ड तोड्दै कोहलीले कीर्तिमान बनाएका हुन्। ब्रेडम्यान र द्रविडले लगातार 3 टेस्टमा दोहोरो शतक बनाएका थिए। बंगलादेशसँगको दोस्रो टेस्टको दोस्रो दिन कोहली 204 रन बनाएर आउट भए। भारतले 6 विकेट गुमाएर 687 रन बनाएको अवस्थामा पहिलो पाली समाप्तिको घोषणा गरेको छ। आजै पहिलो पाली थालेको बंगलादेशले दोस्रो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 41 रन बनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अदालत र संसदमा चलेको बहसले अख्तियारको मनोबल नगिर्ने राष्ट्रपतिको विश्वास। लडाकु शिविरमा भएको भ्रष्टाचार छानबिन गर्छु भनेर अख्तियारले आफूलाई पीड़ा दिएको प्रधानमन्त्री प्रचण्डको भनाई।
58% महिलाले अझै पनि असुरक्षित रूपमा गर्भपतन गराउने गरेको प्रतिवेदन सार्वजनिक। काभ्रे पलाञ्चोक र धादिङमा विषादीका कारण लाग्ने रोगको बारेमा अध्ययन गरिने।
भूकम्प प्रभावित जिल्लामा पुननिर्माणको काम गर्ने श्रमिकको ज्याला महँगो। घर नै बनाउन नसक्ने स्थिति आएको भूकम्प प्रभावितको भनाई।
नवजात शिशु बेचेको आरोपमा चीनमा 8 जनालाई जेल सजाय। 2000 देखि 5000 युएनमा शिशु बेचेकोमा दोषी ठहर।
र घरेलु टोलीलाई हराउँदै हिमालयन शेर्पा क्लब चौथो उदयपुर गोल्ड कप फुटबलको सेमिफाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सजना तिमल सिन्हा र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।